एकचोटि फर्केर हेरौँ त।
कुनै पनि राजनीतिक व्यवस्थामा राज्यको शासन चलाउन नेताहरू मात्र होइन, नेताहरूलाई चुनेर पठाउने जनतामा पनि चेतना र जागरण हुनुपर्छ। उनीहरूमा विवेकको विकास नभएसम्म जुनसुकै राजनीतिक तन्त्र आए पनि त्यसले काम गर्न सक्दैन। दार्शनिक दृष्टिले हेर्ने हो भने शासन चलाउने नेता र जनता दुवै राम्रो भए कुनै अर्को तन्त्रको आवश्यकता नै हुँदैन। रामराज्यमा जहानिया शासन भएर पनि राजादेखि प्रजासम्म सबै धर्मात्मा र इमान्दार भइदिएको हुँदा त्यहाँ खुसियाली मात्र थियो। उदाहरणस्वरूप हामी भन्ने गर्छौँ, यो त रामराज्य जस्तै भयो। ती रमाइला धार्मिक कथाहरू सुन्दा राम्रा लाग्लान्, तर व्यवहारमा लागू हुँदैनन्। अहिले मानिसको मनोवृत्तिमा ठूलो परिवर्तन आइसकेको छ। अनेक विचार र मनस्थिति भएका मानिसहरू छन् अहिलेको समाजमा। यस्तो अवस्थामा एउटा व्यवहारिक व्यवस्थाले मात्र स्थिति सम्हाल्न सक्छ। विगत 10-12 वर्षको राजनीतिक इतिहासमा नेपालमा धेरै उथलपुथल भए, अनेक राजनीतिक अभ्यासहरू गरिए, जनताले विभिन्न राजनीतिक दलका क्रियाकलापहरूको मूल्याङ्कन ढिलो चाँडो गरिसकेका छन्। काङ्ग्रेस, एमाले, राप्रपा, मिलिजुली सरकार र राजाको शासन पनि हेरियो, अनुभव गरियो। निष्कर्षमा भन्नुपर्दा जनताको सहयोग बिना कुनै पनि शासन चल्नै सक्दैन। त्यसैले त होला नेपोलियन बोनापार्ट पनि दुई चिजसँग डराउँथे, एउटा निहत्ता जनता र अर्को कलम। तर यो राजनीतिक अङ्कगणितलाई नेपाली नेताहरूले कहिल्यै बुझेनन्। अहिले विभिन्न राजनीतिक पार्टीका नेताहरू र अब हुँदाहुँदै एक व्यक्ति एक पार्टी झिङ्गे दाउवादी राजनीतिज्ञहरू पनि जनता र प्रजाको नाउँमा राजनीति गरिरहेका छन्। जनतालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिने वस्तुका रूपमा लिइराखेका छन्। मानव जनता भनेका त भेडा बाख्रा नै हुन्। हरेकले जनतालाई आआफ्नो राजनीतिक कोटमा सजाउने गुलाबको फूलको रूपमा लिइराखेका छन्। जनताले के चाहेको छ त्यो थाहा पाउँदा पाउँदै पनि लाज शरम पचाएर आफ्नो व्यक्तिगत र दलीय स्वार्थलाई जनताको लागि भनेर आफ्ना धारणाहरू निर्भीक रूपले छाँटिरहन्छन्। यसरी जनताको नाउँमा जनतालाई नै दुःख दिइरहँदा यो प्रवृत्तिले प्रजातन्त्रप्रति नै वितृष्णा जगाइदिन्छ। तर जे जस्तो भए पनि एउटा कुरा हामीले मान्नै पर्छ, प्रजातन्त्र स्वचालित राजनीतिक सुदृढीकरणको अचूक बाटो हो। केही समयका निमित्त सायद यो पद्धतिले अन्यलको सृजना गर्न सक्ला, समाजमा केही दुःख पनि दिन सक्ला, तर एउटा चुनावपछि अर्को चुनावको प्रक्रियागत पद्धतिले एक दिन सकारात्मक नतिजा ल्याउनेछ। यसले कति समय लिएला भन्न कठिन छ, तर जतिसुकै समय लिए तापनि राष्ट्रको आयुको सन्दर्भमा ती दिन त्यो समय लामो हुँदैन। जब सार्वभौम सत्ता जनताको हातमा निहित हुन्छ, जनता आफै सचेत भएर जान्छन्। के ठिक के बेठिक भन्ने निर्णय गर्ने क्षमता जनताले आफै विकास गर्दै लान्छन्। त्यसो भएपछि जनताले सायद एकचोटि धोका खाला, दुईचोटि धोका खाला, तेस्रोचोटिमा त अवश्य पनि उसले होस पुर्याउँछ। यसरी प्रजातान्त्रिक पद्धतिमा जनतामा राजनीतिक चिन्तन र जागरणको विकास हुँदै जान्छ। जनताको मनस्थितिमा मात्र होइन, नेता एवं कार्यकर्ताको बौद्धिक स्तर पनि उच्च भएर जान्छ। सबै नेता सबै कार्यकर्ता चोरै भइरहन्छन्, फटानै भइरहन्छन् र भ्रष्ट नै भइरहन्छन् भन्ने आवश्यकता छैन। 14 वर्षको प्रजातन्त्रको इतिहासमा अदूरदर्शी नेता एवं कार्यकर्ताको असक्षमताको कारणले केही राजनीतिक अन्यल सृजना भए तापनि देशमा अवश्य केही प्रगति भएको भने देख्न सकिन्छ। उक्त कालखण्डमा प्रजातान्त्रिक शासनको स्वरूप सफल भन्न नसकिए तापनि थुप्रै सकारात्मक कामहरू भएका छन्। तर अफसोस, हामीले त्यसलाई बुझ्नै चाहेनौँ। कहिलेकाहीँ मलाई अचम्म लाग्छ, नेपालमा भ्रष्टाचारको यति जगजगी हुँदाहुँदै पनि नेपालले यतिका विकास कसरी गर्यो? यदि राजनीतिक नेता र कार्यकर्ताहरूले नेपाललाई सही बाटोमा डोर्याउन सकेको भए यी 14 वर्षमा हामीले कति विकास गरिसक्थ्यौँ होला? केही नगर्दा त प्रजातन्त्रले हामीलाई यतिका दिएको छ, तर किन हो कुन्नी हामीले यसलाई स्वीकार्न सकिरहेका छैनौँ? अझै मलाई लाग्छ हामीले बुझ्ने कोसिस नै गरिरहेका छैनौँ। सायद विगतका दिनहरूमा सहनै नसकिने, बेहोर्नै नसकिने र थाम्नै नसकिने राजनीतिक, आर्थिक एवं सामाजिक अन्यल र विषमताको कारणले आम नेपाली जनतामा निराशा र अन्यलपूर्ण वातावरण छायो, जसले गर्दा प्रजातन्त्रप्रति नै बिस्तारै जनताको आस्था हराउँदै जान थाल्यो। यस्तो संक्रमण कालमा हाम्रो कर्तव्य के हुन्छ भने हामीले विगत 12 वर्षभित्र प्राप्त गरेका उपलब्धिहरूलाई केलाएर हेर्नु पर्यो, बुझ्नु पर्यो अनि प्रजातन्त्रप्रतिको आस्था र विश्वासलाई जगाउने काम गर्नु पर्यो। तुसारापात भएको नेपालीको मन र मस्तिष्कलाई उर्वर बनाउन, आशा र विश्वासलाई उकास्न र प्रजातन्त्रप्रतिको आस्थालाई पुनर्जागृत गराउन हामीले अहिले प्राप्त गरेका उपलब्धिहरूलाई सम्झनै पर्छ। वास्तवमा प्रजातन्त्रले नेपाललाई धेरै कुरा दिएको छ र सिकाएको पनि छ, तर कहिले पनि हामीले यसको सही मूल्याङ्कन गरेनौँ। साँच्चै भन्ने हो भने हामीले कहिले पनि पछिल्लोतिर फर्केर हेर्नै जानेनौँ। छैन, पुगेन, भएन भन्ने कुराले हामीलाई सधैँ असन्तुष्ट बनाइ नै रह्यो। पहिले हामी कहाँ थियौँ र आज हामी कहाँ छौँ, हिजो हामीसित के थियो र आज हामीसित के छ, त्यो केलाउन हामीले खोजेनौँ। प्रजातन्त्रपछिका करिब 15 वर्षको अवधिमा हामीले हासिल गरेका उपलब्धिहरूको मूल्याङ्कन गर्ने हो भने धेरै हतोत्साहित बन्नुपर्ने आवश्यकता नै छैन। यसो घोरिएर सोचौँ त, केही वर्ष पहिलेसम्म एउटा सानो घाउ जचाउन हामी पटना या गोरखपुरका अविकसित अस्पतालहरूमा जाने गर्थ्यौँ। आज नेपालमा नै मुटु खोलेर अपरेसन गरिन्छ। टाउको जस्तो संवेदनशील अङ्ग समेत खोलेर अत्यन्त सन्तोषजनक शल्यक्रिया भइरहेको छ। के यो स्वास्थ्य क्षेत्रमा भएको प्रगति होइन? विगतका वर्षहरूमा नेपालमा क्यान्सर रोग उपचारको कल्पना पनि गर्न सकिँदैन थियो, तर आज सबैजसो ठूला अस्पतालहरूमा क्यान्सर रोगको उपचार गर्ने शाखाहरू खुलिसकेका छन्। भरतपुरमा त अझ दक्षिण एसियाकै एउटा आधुनिकतम क्यान्सर अस्पतालको सञ्चालन समेत भइसकेको छ। पहिले बिरामी हुँदा डाक्टरलाई जचाउन घन्टौँसम्म वीर अस्पतालको लामो लाइनमा कुर्नु पर्थ्यो, अहिले टोल टोलमा अस्पताल, नर्सिङ होमहरू खुलिसकेका छन्। शिक्षाको क्षेत्रमा पनि हामीले कम उपलब्धि हासिल गरेका छैनौँ। 12 वर्ष पहिलेसम्म अधिकांश परिवारका केटाकेटीहरू विदेशमा पढ्न जान्थे, वर्षको करोडौँ रुपियाँ विदेशिन्थ्यो। छोराछोरी बाहिर पढ्न पठाउँदा सम्पूर्ण पारिवारिक जीवनमा प्रतिकूल असर पर्छ। वर्षको 2-3 चोटि बच्चा लिन पुर्याउन विदेश भ्रमण गर्दा आर्थिक पक्षबाट मात्र होइन, भौतिक एवं शारीरिक हिसाबले पनि साह्रै दुःख हुन्छ। आज नेपालमा कमसेकम भारत र दक्षिण एसियाको समान स्तरका स्कुल कलेजहरू स्थापना भइसकेका छन्। एकातिर स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्दैछन् भने अर्कोतिर विद्यार्थीहरूले नेपालीपन पनि सँगसँगै सिक्दैछन्। योभन्दा ठुलो उपलब्धि के हुन सक्छ र अन्यत्र पनि योभन्दा बढी कहाँ के पो भएको छ र? पहिले एउटा डक्टरी कोर्सको सिट पाउनका निम्ति विदेशी दूतावासका चपरासीको चाकडी गर्न जानु पर्थ्यो। एउटा इन्जिनियरिङ कोर्सको सिट प्राप्त गर्नका निमित्त विदेशी विश्वविद्यालयहरूमा ठुलो रकम चढाउनु पर्थ्यो, थुप्रो मेहनत र कष्ट गर्नु पर्थ्यो। आज डाक्टर इन्जिनियर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन र अन्य विधाका शिक्षा हासिल गर्न नेपालमा नै दर्जनौँ कलेजहरू छन्। एउटा विश्वविद्यालयबाट अहिले झन्डै दर्जनौँ उच्च स्तरीय शिक्षण संस्थानहरू खुलिसकेका छन्। नेपालमा अहिले नेपाली विद्यार्थी मात्र होइन, विदेशबाट पनि पढ्न आउने क्रम बढ्दो छ। शिक्षाको क्षेत्रमा के यो विकास होइन? के यो उपलब्धि होइन? अहिलेको निराशाजनक परिस्थितिमा यस्ता 2-4 वटा उदाहरण दिएर मात्र नेपालको विकासका अवधारणालाई इङ्गित गर्न सकिन्न। तर नेपालमा केही भएकै छैन, हुनै सक्दैन भन्ने अत्यन्त नकारात्मक सोचले हामीलाई यति निराशा बनाएको छ। यस्ता 2-4 वटा उपलब्धिका कुराहरू सुनेर मात्र हाम्रा आँखा खुल्दैनन्। कुम्भकर्ण जस्तो नैराश्यको चिर निन्द्रामा लीन भएकाहरूलाई जगाउन र बिउझाउन यस्ता 1-2 उदाहरणहरू मात्र दिएर पुग्दैन। निराशाको अन्धकारमय बादललाई हटाउन र भविष्यको उज्यालो किरणलाई देखाउन सायद नेपालमा भएका अरू उपलब्धिहरूलाई पनि हामीले हेर्नुपर्छ। यसै सन्दर्भमा संचारको क्षेत्रमा एकचोटि फर्केर हेरौँ त, प्रजातन्त्र पुनस्थापना नहुँदासम्म हाम्रो स्थिति कस्तो थियो? गोर्खापत्र र राइजिङ नेपालको एकलौटी थियो। गाउँघरमा रेडियो र ट्रान्जिस्टरको एन्टिना घुमाइ घुमाइ रेडियो नेपालको समाचार सुन्नु पर्थ्यो। त्यसमाथि नसुनी नहुने कुरै पनि के थियो र? त्यसबेलाको सरकारको एकतर्फी वक्तव्य, मन्त्रीहरूका एकतर्फी भाषणहरू, चिन्तन र संचारको अँध्यारो इनारमा नेपालीहरू थुनिरहेका थिए त्यसबेला। आज टेलिभिजनकै मात्र पनि 4-5 वटा च्यानलहरू छन्। जिल्ला जिल्लामा एफएम रेडियो र काठमाडौँमा मात्रै दर्जनौँ एफएम स्टेसनहरू छन्। बोल्नेहरूले आफ्नो विचार निर्भीकतापूर्वक प्रस्तुत गर्न पाइरहेका छन् र सुन्नेहरूले पनि के सुन्ने के नसुन्ने छानी छानी सुन्न पाइरहेका छन्। श्रोता र दर्शकहरूले सुनेर हेरेर मनन गरेर निर्क्योल गर्ने बौद्धिक क्षमताको विकास भएको छ। 2046 साल अघिसम्म हामी मुख खोल्न नसक्ने स्थितिमा थियौँ भने आज जे पनि बोल्न पाइरहेका छौँ, मनमा उठेका सम्पूर्ण इच्छा आकाङ्क्षाहरू बिना अवरोध व्यक्त गर्न पाइएको छ। हुन त खुलापन र छाडापनको बीचमा एउटा सभ्य सामाजिक सिमाना हुनु अति आवश्यक छ। यसलाई सरकारी नियम कानूनले भन्दा पनि मानिसको सभ्यता र विवेकले नै रेखाङ्कन गर्ने काम गर्नुपर्छ। अहिले राजनीतिक पार्टीहरूले जुन किसिमको आम हडताल, चक्का जाम र प्रदर्शनहरू गरिराखेका छन् त्यसमा जनताले असहमति जनाइसकेका छन्। अहिले राजनीतिक क्रियाकलापप्रति जनताको वितृष्णा र असहमति स्पष्ट नदेखिए पनि चुनावताका जनताले आफ्नो इच्छा जाहेर गर्नेछन्। तर जे होस्, मैले यहाँ भन्न खोजेको प्रजातन्त्र पश्चात सञ्चारको क्षेत्रमा हामीले जे जति अधिकार प्राप्त गरेका छौँ त्यसलाई हामीले कसरी मूल्याङ्कन गर्ने? बैङ्किङ क्षेत्रमा पनि कम प्रगति भएको छैन। केही वर्ष पहिलेसम्म 1,000 रुपियाँ ब्याङ्कबाट झिक्न घन्टौँसम्म लाइनमा बस्नु पर्थ्यो। आफ्नै पैसा लिनका लागि बैङ्कको कर्मचारीको चाकडी गर्नुपर्थ्यो। आज बैङ्कको स्थितिमा कायापालट भएको छ। बैङ्कभित्र पस्दा विदेशमै पुगेको जस्तो अनुभव हुन्छ। कर्मचारीको व्यवहारमा शालीनता र समयको बचत हुन्छ। यति मात्र होइन, पहिले कुनै उद्यम गर्नको निमित्त ऋण लिन जाँदा एनआइडिसीमा वर्षौँ कुर्नु पर्थ्यो, कर्मचारीको चाकडी गर्नुपर्थ्यो र मोटो रकम सलामीका रूपमा चढाउनु पर्थ्यो। आज बैङ्किङ सेवा घर घरमा पुगिसकेको छ, ऋण लिन पनि सजिलो भएको छ। काम गर्नेले मौका पाए र साँच्चै भन्ने हो भने जब नेपालमा बैङ्किङ सेवा सुलभ भयो त्यहीँदेखि नेपालको औद्योगिक विकासमा प्रगति भएको छ। यस्तै पर्यटन क्षेत्रकै उपलब्धिका बारेमा हेरौँ न। हिजोसम्म साई नेपाल वायु सेवा निगमले हाम्रो आकाश थुनिराखेको थियो, आज सिङ्गो आकाश खुल्ला गरिएको छ र अन्य निजी वायु सेवाहरू पनि खुलेका छन्। हामीले बिर्सेका छैनौँ, हिजोसम्म दसैँ तिहारमा घर जानुपर्दा न्युरोडको सानेबानीको भवन बाहिर डेरा हाली सुत्नुपर्ने अवस्था थियो। आज धेरै विकट क्षेत्र पनि सुगम भएका छन् र हवाईजहाजमा भ्रमण गर्ने 90% ग्राहक नेपाली नै भइसकेका छन्। यसलाई हामीले नेपालीको आर्थिक विकासका रूपमा लिने कि नलिने? भनिन्छ साना मुलुकको अनुपातमा एसियाका सबैभन्दा बढी एयरपोर्टहरू नेपालमै खुलिसकेका छन् रे। विगत 14 वर्षमा नेपालको पर्यटनले धेरै ठूलो फड्को मारेको छ। होटेल, ट्रेकिङ, ऱ्याफ्टिङ, पर्वतारोहण र अन्य साहसिक पर्यटनको क्षेत्रमा हामीले धेरै प्रगति मात्र गरेका होइनौँ, हामी अहिले विश्व पर्यटनको मानचित्रमा अग्रणी स्थान ओगट्न समेत सफल भएका छौँ। हामीले आफूलाई कहिले चिन्नै सकेनौँ, आफ्नो शक्तिको आभास कहिले भएन। एकचोटि हामी आफ्नै जीवनस्तरलाई तुलना गरौँ। हिजोसम्म नेपालीको क्रयशक्ति फुटपाते पसलमा मात्र सीमित थियो, तर आज गल्ली गल्लीमा झकी झकाउ साना ठुला डिपार्टमेन्ट स्टोर, फ्रेस हाउसहरू खोलिएका छन्। यी पसलमा सामान किन्न आउनेहरू सबै विदेशी होइनन्, अधिकांश नेपालीहरू नै हुन्छन्। सोच्नुहोस् त, नेपालीको क्रयशक्ति कहाँबाट बढ्यो? पहिले एउटा स्याउ खान बिरामी नै हुनुपर्थ्यो। असन, नैकन्तला र त्योड जाने बाटो र गल्लीहरूमा पहिले स्थानीय किसानहरू खर्पनमा काउली बेच्न आउँदा फ्याँकिएका काउलीका पात गुन्द्रुक बनाउनका लागि मध्यमवर्ग परिवारका आइमाहरूले समेत टिपेर लाने गर्थे। तर अहिले असन, कालीमाटी र अन्य तरकारी बजारहरूमा साँझपख गयो भने खानयोग्य गोलभेडा र हरिया सागपात समेत प्रशस्त फ्याँकिरहेका हुन्छन् र पछि त्यत्तिकै कुहिएर जान्छ। तर कसैले पनि त्यहाँबाट ती खानयोग्य तरकारी टिपेर लैजाँदैन। के यो हाम्रो जीवनस्तर उक्सिएको सङ्केत होइन? अहिलेसम्म हामीले काठमाडौँभित्रका उपलब्धिहरूबारे मात्र कुरा गऱ्यौँ, तर विकासका कणिका काठमाडौँमा मात्र होइन, देशका अन्यत्र ठाउँहरूमा पनि छरिएका छन्। केही समय अघिसम्म काठमाडौँवासीहरू तराई जाँदा त्यहाँका मानिसहरूले लौ न हरियो साग ल्याइदिनुहोस् न, काउली ल्याइदिनुहोस् न भनेर साथीभाइ इष्टमित्रहरूसँग फरमाइस गर्थे। तर आज सयौँ ट्रक प्याज, गोलभेडा, बन्दा, काउली, भान्टा र कहिले नदेखेका अनेक जातका सागपात र तरकारीहरू बाहिरबाट काठमाडौँ भित्रिन्छन्। कृषिको क्षेत्रमा जुन विकास भएको छ त्यसलाई कम आँक्न मिल्दैन। पहिले काठमाडौँमा खरबुजा खान पाइँदैनथ्यो, तरबुजा खान पाइँदैनथ्यो, तर आज ती खरबुजा, तरबुजा र अनेक फलफुलहरू नेपालका विभिन्न भागहरूबाटै काठमाडौँमा प्रशस्तै आउँछन्। मत्स्य पालनको विकास त्यसै अनुपातमा भएको छ। हिजोसम्म धानखेतमा पाइने हिले माछामा मात्र सन्तुष्टि लिने नेपाली आज दर्जनौँ जातका ताजा माछाहरू खान पाउने भइसकेका छन्। यस्तै कुखुरा पालनमा क्रान्तिकारी फड्को मारिएको छ। म सानो छँदा एउटा अन्डा खानको निम्ति जन्मदिन कुर्नु पर्थ्यो, आज अन्डा त आलुभन्दा पनि सस्तो भइसक्यो। हामी विकासको यो गतिलाई किन स्वीकार्न सक्दैनौँ? 12 वर्ष पहिले म एकचोटि रामेछाप भ्रमणमा गएको थिएँ। त्यसबेला हामीले 1 केजी चामलको झन्डै 350 रुपियाँ तिरेका थियौँ। अदुवाको भाव सोद्धा किलोको 300 रुपियाँ भनेको थियो। अहिले रामेछापमै 1 किलो अदुवाको 36 रुपियाँ, चामल 1 किलोको 30 रुपियाँ भन्ने कुरा सुने। के विकास काठमाडौँमा मात्र सीमित भएको छ र अन्त विकासको खोला बगेको छैन? 30 वर्ष पहिले म अन्नपूर्ण क्षेत्रको घान्द्रुक, चुम्रुङ आदि गाउँहरूमा घुम्न जान्थेँ। गाउँठाउँमा हिँड्दा धेरै फोहोर देखिन्थ्यो। कतै बास बस्दा धुवाँले साराका सारा कोठाहरू अँध्यारो सुरुङ जस्ता देखिन्थे। घरभित्रको वातावरण पनि यति फोहोर देखिन्थ्यो, त्यहाँ खाना खान नै अप्ठ्यारो लाग्थ्यो। तर अहिले अन्नपूर्ण क्षेत्र अन्तर्राष्ट्रिय स्तरको आकर्षक गन्तव्य स्थल भइसकेको छ। अनुपम प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रमाइलो दोभान बनेको छ अहिलेको अन्नपूर्ण क्षेत्र। सफा सुग्घर बाटोघाटो, अत्यन्त स्वच्छ वातावरण अनि हिस्सी परेका सभ्य गाउँलेहरू, यो क्षेत्र संसारको सबैभन्दा आकर्षक पदयात्रा स्थलको रूपमा स्थापित भइसकेको छ र यो नेपाली मात्रको गौरवको विषय हो। विकासका किरण हेर्नलाई पनि सकारात्मक आँखा चाहिन्छ। केही समय अघि म जोमसोम र मार्फा पुगेको थिएँ। त्यहाँ स्याउको खेती हेर्न जाँदा बाटो बाटोमा स्याउ नै स्याउ बिछाइराखेको जस्तो लाग्थ्यो। हिँड्ने बाटो नै थिएन, स्याउै स्याउमा टेकेर हिँड्नु पर्थ्यो। त्यसै गरी नगरकोट जान सहरियाहरू ठिमीमा बास बसेर जानु पर्थ्यो। आज नेपालका अधिकांश गाउँहरू सुगम भइसकेका छन्, तैपनि हामीलाई विकास पुगेको छैन। म सानो छँदा मेरो मामा घर लगनमा बिजुली बत्ती थिएन। आज त्यहाँ मध्यरातमा पनि बिजुलीको उज्यालोले दिनको अनुभूति दिन्छ। 40 वर्ष पहिले म अस्ट्रेलिया जाँदा मेरो हवाईजहाजको टिकट बनाउन 10 दिन लागेको थियो। अहिले मेरो कोठाबाट संसारका कुनै पनि मुलुकका कुना काप्चाका लागि पनि हवाईजहाज मात्र होइन, बस्ने होटल र चढ्ने गाडीको समेत बुकिङ गर्न सकिन्छ। सुख र दुःख भनेका सापेक्षिक वस्तु हुन्, नितान्त पृथक वस्तु होइनन्। पुग्नेलाई थोरै भए पनि पुग्छ, नपुग्नेलाई जति भए पनि पुग्दैन। कति पुग्योलाई पुग्यो भन्ने, कति पुगेनलाई पुगेन भन्ने, अनि कति भएपछि विकास भन्ने, हुने नहुने, सम्पन्न र विपन्नको सिमाना कोर्न अति नै गाह्रो छ। 22 वर्ष पहिले संयुक्त राज्य अमेरिकाको हवाईमा अवस्थित इस्ट वेस्ट सेन्टरले आयोजना गरेको सांस्कृतिक सम्पदा संरक्षण विषयक एक गोष्ठीमा भाग लिन म गएको थिएँ। सम्मेलनमा दक्षिण एसियाली मुलुकहरूका 30-40 जना प्रतिनिधिहरू सहभागी थिए। हरेक देशले आआफ्नो देशको कार्यपत्र प्रस्तुत गर्नुपर्ने थियो। सबै प्रतिनिधिहरूले आआफ्नो मुलुकले संरक्षण प्रयासमा कति लगानी गर्यो भन्ने बारेमा विवरणहरू दिएका थिए। आर्थिक कुरा गर्दा उनीहरूले स्वाभाविक रूपले आआफ्नो देशको कुल राष्ट्रिय आयका बारेमा पनि उल्लेख गरे। जब मेरो पालो आयो, मैले आफ्नो देशको कुल राष्ट्रिय उत्पादन जिएनपी अति न्यून भए तापनि जिएनएच अति उच्च भएको कुरा बताएँ। जिएनपी त सबैले सुनेकै हो, परन्तु जिएनएच भन्ने शब्दले सबैलाई कौतूहलपूर्ण बनायो। मैले भने जिएनएच भनेको ग्रस नेसनल ह्याप्पिनेस, कुल राष्ट्रिय सन्तुष्टि हो। मैले जोड दिएँ, राष्ट्रका लागि जिएनपी भन्दा जिएनएच महत्त्वपूर्ण हुन्छ, किनभने मानिस आत्मसन्तुष्टिका लागि नै विकास गर्छ र सम्पदाको संरक्षण गर्छ। जिएनएच शब्द सबैलाई यति मन पर्यो कि 3 दिनसम्म गोष्ठीमा सुख, समृद्धि र संरक्षणको अन्योन्याश्रित सम्बन्धका बारेमा नै छलफल केन्द्रित भयो। अन्तमा सम्मेलनको नामाकरण समेत जिएनएचको अवधारणा अनुरूप नै साङ्केतिक तवरले एचएपिआई ह्याप्पी राखियो, जसको अर्थ थियो हेरिटेज अफ एसिया एन्ड पेसिफिक आइल्यान्ड। मेरा लागि यो गर्वको कुरा थियो, किनभने मेरो दार्शनिक मनोभावनाकै परिणामस्वरूप एउटा अन्तर्राष्ट्रिय सम्मेलनको नामाकरण गर्न सम्भव भयो। सन् 1982 आयोजित सो सम्मेलनमा नेपालबाट प्राध्यापक सुदर्शन राज तिवारी र हार्वर्ड विश्वविद्यालयबाट आएका डाक्टर अम्बिका अधिकारी पनि सहभागी थिए। पछि भुटानका राजाले पनि आफ्नो देशको आर्थिक पक्षलाई परिभाषित गर्न जिएनएच शब्द प्रयोग गरे रे भन्ने सुने। यो कसरी भयो मलाई थाहा भएन, सायद यो हाम्रो टेलिप्याथी हो कि। प्रजातन्त्रले नेपालमा पनि विकास ल्याएको छ र यसले हामीलाई धेरै अधिकार पनि दिएको छ, तर प्रजातन्त्रको एउटा विडम्बनालाई हामीले सुल्झाउन सकेनौँ। प्रजातन्त्रले हामीलाई आफ्नो अधिकारको माग गर्ने चेतना त दियो, तर कर्तव्य पुरा गर्न भने सिकाएन। अधिकार भने खोज्ने, कर्तव्य चाहिँ पुरा नगर्ने, अधिकार र कर्तव्यबीच हामीले पुल बनाउनै पर्छ। त्यसपछि मात्र मानिसको भौतिक विकास र चिन्तनको निकासमा सन्तुलन हुन जान्छ। विकास सँगसँगै केही हदसम्म विकृति पनि आउने हुँदा असन्तोषको लहर सिर्जना हुने गर्छ। विकास भनेको गर्ने कार्य हो, विकृति चाहिँ रोक्ने हो। विकाससँग आउने विकृति रोक्न हामीले अधिकारका साथसाथै कर्तव्य पनि पालना गर्नुपर्छ। अधिकार र कर्तव्यको तालमेल नमिल्नु भनेको व्यक्ति विशेषको कमजोरी मात्र होइन, नीति र नियमको अभाव पनि हो। हाम्रो जस्तो अविकसित मुलुकमा विकृति आउँछ भनेर विकासको बाटोलाई रोक्ने कुरा भएन। विकास पनि गर्दै जानु पर्यो र त्योसित आउने विकृतिहरूलाई पनि समाधान गर्दै जानु पर्यो। यसका लागि भरपर्दा र बलिया ऐन नियम र कानुनहरू तर्जुमा गर्नै पर्छ, निर्देशनहरूको पालना हुनै पर्यो। यस्ता कानुनी प्रावधानहरू बलिया भएनन् भने देशमा सन्तुलित किसिमले विकास हुनै सक्दैन। यसका लागि प्रजातन्त्र कमजोर हुनु भएन, तर कानुनी राज्य बलियो भयो भन्दैमा प्रजातन्त्र कमजोर भयो भन्न पनि मिल्दैन। यदि यसो हो भने सिङ्गापुर र अन्य विकसित राष्ट्रहरूमा समेत प्रगति हुने थिएन होला। के त्यसको मतलब त्यहाँ प्रजातन्त्र छैन र? नेपालमा छोटो समयमा नै धेरै नवधनाढ्यहरू बने। कतिपय मानिसहरू संस्कार एवं सभ्यता बिना नै आधुनिक विकासको दौडमा अगाडि पुगेका हुँदा उनीहरू न हाँस न कुखुराको चालमा फँसे। त्यो प्रभावशाली समूह जो सबै थोक भएर पुगेर पनि असन्तुष्ट नै रह्यो। उनीहरूको प्रदर्शनमुखी जीवनशैली र धनप्रतिको उन्मादले अरूलाई समेत असन्तुष्ट तुल्याइदियो। मलाई लाग्छ नेपालमा अहिले सामाजिक एवं राजनीतिक अस्थिरता ल्याउने समूह यही हो। गाउँघरमा खेती गर्ने किसानहरू र आफ्ना दैनिक रोजगारी गर्ने कामदारहरू आआफ्नो काम गरिरहेका छन्। उनीहरूमा अधिकारभन्दा कर्तव्यको ज्ञान छ, तर खास गरी सीमित शिक्षा हासिल गरेका मध्यमवर्गीय आम नेपाली मिडिल क्लास समूह अहिलेको अन्यलपूर्ण परिस्थितिका कारण उकुस मुकुस भइरहेको छ। आआफ्नो परम्परागत पेसाका काम गर्न उनीहरूलाई मन छैन र आधुनिक जीवनशैली पनि उनीहरूका लागि सम्भव भइरहेको छैन। आआफ्नो सम्पन्न र गौरवमय सभ्यतालाई बिर्सिएर उनीहरू हलुका पाराले आधुनिक हुन त पुगे, तर त्यसभित्रको वस्तुस्थिति बुझ्न सक्ने बौद्धिक क्षमता भने उनीहरूमा कहिल्यै भएन। पाश्चात्य जीवनशैलीको चस्माले आफूलाई पूर्वेली जनजीवनको स्तरमा दाज्न पुगे, अनि यो पुगेन त्यो पुगेन यो भएन त्यो भएन भन्ने कृत्रिम अशान्तिको आभासले उनीहरूको मनस्थितिलाई नराम्ररी सतायो। तिनका असन्तुष्टिहरू पुगेनको खोला र अभावग्रस्त दहमा पौडी खेल्न पुगे र आफूलाई दुखी जर्जर र आक्रोशित बनाए। पुग्यो र पुगेनको सीमाङ्कन गर्न ठुल्ठुला अर्थशास्त्रीहरूले पनि सकेका छैनन् भने उनीहरूले के सक्लान्? हामी अहिले जुन अशान्त जर्जर अवस्थामा पुग्यौँ त्यो पेटको भोकको कारणले होइन, मनको लोभले मात्र हो। कहिलेकाहीँ म यी विषयमा गहिरिएर सोच्छु, आफ्ना उपलब्धिहरूलाई विकसित मुलुकहरूसित दाँजेर हेर्न खोज्छु। कुनै पनि चिज वा वस्तु तौलनका लागि एउटा तराजु र ढक चाहिन्छ, लम्बाइ नाप्नको निमित्त कुनै गज वा फित्ता चाहिन्छ। त्यसरी नै हाम्रो समकालीन जीवनस्तरलाई पाश्चात्य जीवनशैलीसित तुलना गर्ने हो भने हामीले आफ्नो धरातलको पहिचान गर्नै पर्छ। मलाई लाग्छ हामीले प्राप्त गरेको गति कम छैन। म सानो छँदा मैले कहिल्यै पनि गोरो विदेशी मान्छे देखेकै थिइनँ। त्यस बेला जुनसुकै देशबाट आएका भए पनि गोरा मान्छेहरूलाई अङ्ग्रेज नै भनिन्थ्यो, चाहे उनीहरू फ्रेन्च हुन् वा जर्मन। जसले अङ्ग्रेजी बोल्यो त्यो भयो अङ्ग्रेज। म बालक छँदा मेरो बुबा कहिलेकाहीँ कलकत्तामा व्यापार गर्न जानुहुन्थ्यो। म मात्र होइन, मेरो टोलमा बस्ने धेरै मानिसहरूलाई अङ्ग्रेज भन्नासाथ कौतूहल हुन्थ्यो। त्यस बेला म बुबालाई सोध्ने गर्थेँ, बा यी अङ्ग्रेजहरू कस्ता हुन्छन्? बुबाले भन्नुहुन्थ्यो, यिनीहरू बाँदरका सन्तान हुन्, यिनीहरूको पिठ्यूमा पुच्छर हुन्छ। मेरी आमाले पनि उत्सुक भएर यस्तै कुरा सोधेको मलाई सम्झना छ। यिनीहरू त पातालमा बस्ने राक्षसका सन्तान हुन् रे, होइन र? प्रश्नमाथि प्रश्नको कौतूहलपूर्ण वातावरणमा म सोध्थेँ, बा अङ्ग्रेजहरू किन सेता हुन्छन्? बुबाले जवाफ दिनुहुन्थ्यो, यिनीहरू यति धनी हुन्छन्, पानीको सट्टा दुध पिउँछन्, त्यसैले यिनीहरू सेता भएका हुन्। यति अविकसित तथा विपन्न ज्ञानको पृष्ठभूमिमा हुर्केका म जस्तै अरू नेपाली बुद्धिजीवीहरूले आज अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिन जाँदा कसरी ती अनौठा अङ्ग्रेजका सन्तानसित वादविवाद गर्न सके होलान्? यो पक्षलाई तुलनात्मक दृष्टिले हेर्ने हो भने हामी नेपाली विदेशीहरूभन्दा बौद्धिक दृष्टिकोणले पनि धेरै विकसित भएको महसुस हुँदैन र? मेरो बुबाले कलकत्ताबाट फिलिप्स रेडियो किनेर ल्याउनु भएको थियो। उहाँले असन चोकमा रेडियो बजाउँदा मानिसहरू यति छक्क परे, कसै कसैले त छल्पो गरेको हो कि भनी रेडियो पछाडि लुकेर कसैले बोलिराखेको त छैन भनेर हेरेकासम्म थिए। आज गाउँ गाउँमा रेडियो टेलिभिजन मात्र होइन, सम्पूर्ण आधुनिक सञ्चारका प्रविधिहरू उपलब्ध छन्। म जस्ता सहरवासीले मात्र होइन, गाउँमा बसोबास गर्ने कतिपय नेपालीहरूले पनि अहिले जुन आधुनिक प्रविधिहरू उपयोग गर्न पाइरहेका छन् त्यो कम होइन। हुन त यस्ता कुराको तुलना गर्न थाल्यो भने मान्छेले बौला भयो भन्ठान्लान्, तर एकचोटि आँखा चिम्लेर विचार गर्ने हो भने हामीले आफ्नो धरातलको वास्तविक गहिराईलाई नाप्नुपर्छ। त्यसो गर्दा कहिलेकाहीँ केही हदसम्म सन्तुष्टि पनि लिन सकिन्छ। जब काठमाडौँमाथिको आकाशमा पहिलोपल्ट हवाइजहाज उड्यो, अधिकांश मानिसहरू घरको छाना छानामा चढेर हेरिरहेका थिए। केही मानिसहरू भन्थे, आ त्यो जहाज मन्दिरहरूमाथि उड्यो भने कुमारी र भैरवले तान्त्रिक शक्तिबाट तानेर खसालिहाल्छन्। गाउँघरका मानिसहरू भन्थे, आधुनिक पुष्पक विमान। काठमाडौँ खाल्टोका काठका मान्छेहरू त राम राम भन्दै खुला ठाउँमा जम्मा भएका थिए रे। गाई भैँसी समेत डरले कराए रे। कति नै वर्ष भयो र यहाँ टेलिफोन आएको, कति नै वर्ष भयो यहाँ टेलिभिजन आएको। आजभोलि हामी आधुनिक वस्तु उपकरणहरू सहज रूपले प्रयोग गरिरहेका छौँ। अहिले अमेरिकामा बस्ने अमेरिकीहरू त जन्मेदेखि नै यी वस्तुहरूको प्रयोग र उपभोग गर्दै आइरहेका छन्। तर हामीले यी चिजको अनुभव केही वर्ष यतादेखि मात्र गर्न थालेका होइन र, एउटा मानिसले अनुभव गर्ने सहुलियतको तुलनात्मक दृष्टिकोणले मूल्याङ्कन गर्ने हो भने हामीले अहिले उपभोग गरेको आधुनिक जीवनशैली उनीहरूको भन्दा निकै द्रुत गतिमा हामी कहाँ भित्रिएको ठहर्छ। तर हामीले यसलाई बुझ्नै सकेनौँ। कहिलेकाहीँ मलाई लाग्छ, विकासको मूल्य नचुकाइकन त्यसको प्रतिफल उपभोग गर्न पाएको हुँदा पनि हामीले यसको महत्त्व बुझ्न नसकेका हौँ कि, त्यसैले हामी सन्तुष्ट हुन नसकेका पो हौँ कि। सभ्यताको सिँढी क्रमिक प्रयासबाट ननागी एकैचोटि आधुनिक भएको हुँदा हामी अल्मलिएका पनि हौँ कि। यही अल्मलको कारण हामी बढी नकारात्मक बन्न पुगेका हौँ कि। यो गाँठो ठाडै सुल्झाउन कसैले पनि सक्दैन। यो समस्या सुल्झाउनका निमित्त निरन्तर सचेतनाको आवश्यकता पर्दछ। व्यक्तिगत तहमा बौद्धिक विकासको आवश्यकता छ। बौद्धिक विकास भनेको शैक्षिक मात्र होइन, चिन्तनको विकास हो, मनस्थितिको विकास हो र व्यवहारको विकास हो, साथै मानसपटलको वीरको उघ्रनु हो। सायद यहाँ एउटा संवेदनशील प्रश्न पनि उठ्न सक्छ, यो बौद्धिक विकास त सहरमा मात्र सीमित भयो, गाउँमा के भयो त? यो एकदम महत्त्वपूर्ण प्रश्न हो, तर दुःखद विडम्बना के हो भने सहर र गाउँबीचको विकासको खाडल नेपालमा मात्र होइन सारा संसारमा विद्यमान छ। अमेरिकाको न्युयोर्क र नेब्रास्का बीचको वातावरण, रुसभित्र मस्को र साइबेरियाको वस्तुस्थिति, चीनमा बेजिङ र त्यहाँका अनगिन्ती गाउँहरू तथा भारतको बम्बई र बिहार बीचको आर्थिक, सामाजिक, भौतिक स्वरूपमा धेरै अन्तराल छ। नेपालमा मात्र होइन, संसारका विकसित र अविकसित सबै मुलुकहरूमा पनि गाउँ र सहर बीच एकनासे समानुपातिक विकास हुन सकेको छैन। जुन बेलासम्म आम नेपाली यस्ता अन्तर सम्बन्धित जटिल ग्रन्थिका असजिला गुह्य कुराहरू निर्क्युल गर्ने स्थितिमा पुग्दैनन्, त्यस बेलासम्म सरकारी र राजनीतिक क्षेत्र तथा नागरिक समाजबाट अत्यन्त जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ। यो भूमिका व्यक्तिगत, पेसागत र दलगत स्वार्थबाट परिपूर्ति हुँदैन। जुन हिंताबोधले आज हाम्रो नेपाली समाज ग्रस्त छ, त्यसलाई यथाशीघ्र मत्थर पार्नु अति आवश्यक छ। हिंताबोधले ग्रस्त भएर अहिले नयाँ पिँढीका युवाहरू विदेशिने क्रम बढिरहेको छ। आफूलाई बुजक्कड भन्ने मान्छेहरू पनि भन्छन्, नेपालमा काम गर्ने ठाउँै छैन, बेरोजगारी व्याप्त छ। तर यो भनाई पूर्ण सत्य भने होइन। नेपालमा अहिले चाहिने जति डकर्मी छैनन्, सिकर्मी छैनन्, भरपर्दा कुक छैनन्, राम्ररी काम गर्न सक्ने व्यवस्थापक छैनन्, साराका सारा मानिसहरू विदेशिँदै छन्। अरब मुलुकमा बाटो बनाउन जान तयार हुन्छन्, कुखुरा भुत्ल्याउन, माछाका कत्ला र अन्डाको बोक्रा निकाल्ने काम गर्न जान्छन्। जापानमा मरेको लासलाई सरसफाई गर्ने र सिँगार्ने जस्ता संवेदनशील काम गर्न जान तयार हुन्छन्। फिल्मी स्टारसम्म भइसकेका मानिसहरू अमेरिकाको ग्यास पम्पमा काम गर्छन्, तर नेपालमा काम गर्न उनीहरू रुचाउँदैनन्, लाज मान्छन्, किनकि यहाँ हामी श्रमको सम्मान गर्दैनौँ। आज नेपालमा अवसरको कमी छैन, यहाँ अवसर प्रशस्त छन्, तर अवसरलाई खोज्ने आँखा चाहिन्छ, टिप्ने हात चाहिन्छ। हामी सुन खानीमा बसिराखेका छौँ, तर थाहा नपाएर ढुङ्गाको खोजीमा बाहिर पुग्छौँ। कमजोरी हो आफ्नो, तर दोष हामी अरूलाई दिन्छौँ। अहिले हामी कहाँ प्रशस्त उद्यमीहरू छन् जसले आफ्नो सिप मेहनतबाट सफलता पनि हासिल गरेका छन्। खाने मुखलाई झुङ्गाले छेक्दैन, दृढ आत्मविश्वासका साथ दूरदृष्टि राखेर योजनाबद्ध तरिकाले काम गर्यो भने नेपालमा सफल हुने ठाउँ प्रशस्त छन्। बजार बढेको छ, प्रविधि विकसित भएको छ र आज ऋण दिने बैङ्किङ प्रणाली पनि खुकुलो भएको छ। यस्तो सकारात्मक वातावरणमा पनि नेपालमा काम गर्न सकिएन भने कसको दोष? हामीले दिमागलाई मन्थन नै गर्न चाहेनौँ, मस्तिष्कको उपयोग गर्न चाहेनौँ, निधारको टिका लगाउने ठाउँमा औँलाले घोट्न चाहेनौँ, कल्पना गर्न चाहेनौँ, योजना बनाउन चाहेनौँ। मस्तिष्क खियाई मेहनतबाट कसैले गरेको उद्योगको हलुका नक्कल गरी रातारात मस्तिष्कसँग पैसा कमाउने होडबाजीमा अमूल्य समयको अपव्ययमा हामी लाग्यौँ। विकासका सम्भावनाका कुरा गर्ने क्रममा मलाई एउटा प्रसङ्ग याद आउँछ। अहिले नेपालमा ठाउँ ठाउँमा चौडा राजमार्गहरू बनेका छन्, बिजुली पुगेको छ। नेपाल भ्रमण वर्षताका एउटा राजमार्ग पर्यटन हाइवे टुरिज्मको परिकल्पना गरियो। सोही लक्ष्य अनुरूप सडक विभागसित समन्वय राखी मलेखु खोला पारी राजमार्गको दायाँ बायाँ फराकिलो पारेर पार्किङ क्षेत्र, शौचालय, पेट्रोल पम्प, रेस्टुरेन्ट आदिको व्यवस्था गर्न लगाइयो। मलेखुमा आन्तरिक पर्यटनको विकास त भयो भयो, त्यसको साथसाथै आसपासका गाउँहरूमा पनि कृषिजन्य व्यवसायको विकास भयो। अहिले मलेखुमा एउटै पसलले दैनिक हजारौँ रुपियाँको कालो दाल, गुन्द्रुक, गोलभेडा र अन्य तरकारीहरू बेच्छ। नेपालीहरू यात्रा गर्दा घरमा सधैँ कोसेली लिएर जान्छन्। तसर्थ राजमार्ग पर्यटन एउटा यस्तो उद्योग हो जहाँ यात्रीहरूले विभिन्न स्थानका परम्परागत रैथाने चिजहरू किनेर घर लैजाने गर्छन्। ती गाउँहरूमा घरेलु उद्योग विकास गरी सुन्तलाको बोक्राबाट जाम बनाउने, गुन्द्रुक बनाउने, यस्ता कुटीर उद्योग समेत स्थापना गर्न सकिन्छ। हामी सधैँ गरिबी निवारणका सैद्धान्तिक कुरामा बढी छलफल गर्छौँ, तर कतिपय व्यापारिक उपायहरू मलेखु जस्ता क्षेत्रमा प्रशस्त छन् जसको उपयोगबाट राष्ट्रहितका साथसाथै त्यस भेगको गरिबी निवारण गर्न सकिन्छ। नेपालका राजमार्गहरूमा मलेखु जस्तै विकासका सम्भावनाहरू बोकेर बसेका धेरै धेरै आकर्षक बिसौनीहरू छन्। तर त्यस्ता सम्भावनाहरू देख्दा देख्दै पनि आम मान्छेहरू नेपालमा कामै छैन, अवसरै छैन भनेर सरकारलाई मात्र गाली गरिरहन्छन्। घरका आइमाईलाई खेतबारीको काममा जोतेर, आफ्ना बालबच्चालाई गाई गोरु बाख्रा चराउन लगाएर, आफू चाहिँ बरपिपलको शीतल छायामुनि चौतारीमा कालो चस्मा ढल्काएर रेडियो ट्रान्जिस्टर सुन्दै कहिले बाघचाल, कहिले क्यारम, कहिले तास खेल्दै दिन बिताउने, अनि यो भएन त्यो भएन भनेर हिँड्ने सामाजिक परजीवीहरूले कहिले अवसर ग्रहण गर्न सक्दैनन्। उनीहरू गरिब भएर होइन, हरिब भएर आफू र आफ्नो समाजलाई बिगारिरहेका छन्। हिरा खानीमा पाइन्छ, खानीबाट हिरा निकाल्नका निम्ति गहिरा कोइला खानीमा कोइलासँगै चल्नुपर्छ। कोइला खानीमा हिरा पाउन कालममै हुन तयार हुनुपर्छ, अनि मात्र प्राप्त हुन्छ हिरा। कसैले कसैलाई अवसर आफै दिन आउँदैन, यो त खोज्ने चिज हो, ग्रहण गर्ने चिज हो, प्रयोग गर्ने चिज हो र मेहनत गरेर प्राप्त गर्ने चिज हो। अवसरलाई कसैले प्लेटमा सजाएर टक्र्याउँदैन। चोखो अवसरको शुद्ध मौकाको राम्रो उपयोग गरेर सम्पन्न भएका सफलताका कथाहरूका नायक, उपनायक, सहनायकहरू पनि सपना देखेर मात्र सफल भएका होइनन्। चुनौती र अवसरलाई सन्तुलनको बिन्दुमा पुर्याएर मात्र आजको स्थितिमा पुगेका हुन् उनीहरू।